بسم الله الرحمن الرحيم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما لا تضل من حقك حاجة سكه واقعي ہے اور ہمیں اس کی اتباع کرنے کی توفیق بھی عطا فرما اور اے اللہ ہمیں باطل دکھا جیسا کہ وہ واقعی ہے اور اس سے اجتناب کرنے کی توفیق بھی عطا فرما مطالعہ سے اس دعا کے ساتھ ہم سورۃ الکافرون کے معارف و مسائل پڑھنا شروع کرتے ہیں معارف القرآن سے پیج نمبر 832 میں سے ٹھیک تو سب سے پہلے یہ حضرت مفتی محمد شفیع رحمۃ اللہ علیہ معارف و مسائل کے اندر سورت کے فضائل اور خواص بیان کرتے ہیں. یوزلی ایسے یہی ان کا پیٹرن ہے, سب سے پہلے فضائل اور خواص کا ٹاپک ڈسکس کرتے ہیں. فضائل سے مراد فضیلت کی جمع, یعنی اس کے بارے میں نبی علیہ الصلوۃ والسلام نے کیا فرمایا کہ یہ سورت میں یہ خاص بات ہے, یہ اس کے فائدے ہوتے ہیں, یا اتنا ثواب ملتا ہے اس کو پڑھنے سے, یا کسی صحابی سے کوئی قول منقول ہو, یا کسی اور تابعی تبع تابعی سے کوئی قول منقول ہو اس سورت کے فضائل کے متعلق, تو وہ سب کا سب جو ہے وہ فضائل اور خواص کے اندر آ جاتا ہے. تو اس میں سب سے پہلے فرماتے ہیں کہ حضرت عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا ہے کہ فجر کی سنتوں میں پڑھنے کے لیے دو سورتیں بہتر ہیں, سورہ کافرون اور سورہ اخلاص. رواہ ابن ہشام مظہری, یعنی تفسیر مظہری میں حضرت میں ابن ہشام کی روایت ہے یہ حضرت صدیقہ رضی اللہ عنہ سے انہوں نے روایت کیا ابن ہشام نے, اور ابن ہشام سے مظہری نے اپنی تفسیر کے اندر اس کو نقل کیا. یہ دونوں الگ الگ کتابوں کے نام ہیں. تفسیر ابن کثیر میں متعدد صحابہ سے منقول ہے کہ انہوں نے رسول اللہ صلی اللہ علیہ وسلم کو صبح کی سنتوں میں اور بعد مغرب کی سنتوں میں بکثرت یہ دو سورتیں پڑھتے ہوئے سنا ہے. تو یہ جو دو سورتیں ہیں کافرون, سورہ کافرون اور سورہ اخلاص, یہ کمبینیشن ایسا لگتا ہے کہ نبی صلی اللہ علیہ وسلم کو بہت محبوب تھا, کیونکہ حدیث کی کتابوں میں فجر کی سنتوں کے لیے بھی یہ کمبینیشن آیا ہے, اور یہ مغرب کی سنتوں کے بارے میں ہم نے یہاں پڑھا, اور اس کے علاوہ جو واجب طواف ہوتی ہے تو اس کے بارے میں بھی کتابوں میں آیا ہے کہ وہ واجب طواف کے اندر بھی نبی صلی اللہ علیہ وسلم یہی سورتیں پڑھا کرتے تھے, حتیٰ کہ احرام باندھنے کے لیے جو دو رکعت نفل پڑھی جاتی ہے تو اس میں بھی یہی دو سورتیں پڑھنے کے بارے میں کتابوں میں لکھا ہوا ہے. تو ایسا لگتا ہے کہ یہ جو کمبینیشن ہے سورۃ الکافرون اور سورۃ الاخلاص کا, یہ کوئی خاص کمبینیشن ہے, اللہ بہتر جانتا ہے اس کی اور کیا کیا اس کے فوائد ہوں گے. آگے فرماتے ہیں کہ بعض صحابہ نے رسول اللہ صلی اللہ علیہ وسلم سے عرض کیا کہ ہمیں کوئی دعا بتا دیجئے جو ہم سونے سے پہلے پڑھا کریں, تو آپ صلی اللہ علیہ وسلم نے قل یا ایھا الکافرون پڑھنے کی تلقین فرمائی اور فرمایا کہ یہ شرک سے برات ہے. ٹھیک ہے, تو یہ بھی ایک حدیث موجود ہے جس کو ترمذی شریف نے اور ابو داؤد سنن ابو داؤد نے اس کو نقل کیا ہے اس حدیث کو. ٹھیک ہے, تو اب ہم ظاہر پیچھے پڑھتے رہے ہیں, سورۃ الاخلاص میں بھی پڑھا, سورۃ الفلق اور سورۃ الناس کی تفسیر میں بھی پڑھا کہ نبی صلی اللہ علیہ وسلم نے ان سورتوں کو بھی پڑھنے کے لیے کہا ہے رات سونے سے پہلے. تو کہیں پہ چاروں کل کا بھی تذکرہ آتا ہے, سب کو جوڑ دیں تو معوذتین کا خالی تذکرہ آتا ہے, کہیں پہ تین قل هو الله احد قل اعوذ برب الفلق قل اعوذ برب الناس ان کا تذکرہ آتا ہے, کہیں پہ جو ہے چاروں کا تذکرہ آتا ہے, کہیں پہ جو ہے وہ صرف سورۃ الکافرون کا تذکرہ آتا ہے جیسے کہ یہاں پر. ٹھیک ہے, تو یہ جو مختلف اوقات میں مختلف نبی علیہ الصلوۃ والسلام نے اپنے صحابہ کرام کو مختلف نصیحتیں کریں. ٹھیک ہے, تو یہ جو نصیحتیں کی جاتی تھیں یہ نصیحتیں جو ہیں وہ مختلف یعنی ٹائم پیریڈ میں, ایک تو ان کا ٹائم پیریڈ مختلف ہوتا تھا, اور ایک جو ہے کہ یہ کس کو نصیحت کی جا رہی ہوتی تھی. ٹھیک ہے, تو آپ سے پہلے بھی یہ بات ڈسکس ہو چکی ہے کہ حدیث کے لٹریچر کے اندر ساری کی ساری باتیں ریکارڈڈ ہیں جو نبی صلی اللہ علیہ وسلم نے کسی بھی وقت میں کسی بھی صحابی سے کری ہوں, وہ سب کا سب حدیث کے اندر ریکارڈڈ ہے. ٹھیک ہے, तो इसको पढ़ करके अगर कोई शख्स अनगाइडेड हदीस के लिटरेचर को पढ़ता है तो वो इससे कंफ्यूज भी हो जाता है कि भाई कहीं पर तो ये लिखा हुआ है, कहीं पर वो लिखा हुआ है, कहीं पर कुछ लिखा हुआ है, तो वो समझना शुरू कर देता है कि ये कॉन्ट्रडिक्शंस हैं या आपस में इख्तलाफात हैं। ठीक है, यहां पर तो बताहिर कोई इख्तलाफी बात समझ ऐसी नजर नहीं आ रही, लेकिन कुछ ऐसी भी बातें होती हैं जिनको पढ़ करके इंसान समझता है कि ये तो इख्तलाफी बातें। ठीक है, लेकिन वो इख्तलाफी बातें नहीं होती। नबी सल्लल्लाहु अलैहि वसल्लम ने मुख्तलिफ सर्कमस्टेंसेस में मुख्तलिफ ऑडियंस को मुख्तलिफ बातें फरमाई होती हैं। ठीक है, तो हदीस के अंदर वो सारी लिख दी गई होती हैं, क्योंकि अल्लाह ताला जो है वो अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम की हर हर बात को महफूज करना चाहते थे। ठीक है, हर हर अदा को, हर हर तरीके को अल्लाह ताला ने महफूज कर दिया है। ठीक है, अब उसमें से हमने क्या करना है और हमने कैसे करना है और किस वक्त करना है, ये हमारा मसला है। ठीक है, ये हदीस के लिटरेचर का मसला नहीं है, हदीस के अंदर रिकॉर्ड है सब कुछ। अब हमने क्या करना है, तो उसके अंदर हमने देखना होता है कि इबादात और मुआमलात के जो फराइज और वाजिबात है ना, तो ये सब कुछ जो है फिर फुकहाए कराम ओवरऑल हदीस के लिटरेचर को देख करके मुरतब करते हैं, जिसको फिका कहते हैं। ठीक है, तो ये फुकहा का काम होता है जिनको के यानी जाहिरी उलूम का एक्सपर्ट कहा जाता है, उलूम जाहिर का एक्सपर्ट कहा जाता है। ठीक है, वो फुकहा होते हैं। तो उन्होंने फिर नमाज किस तरह से पढ़नी है एग्जैक्टली, कभी नबी सल्लल्लाहु अलैहि वसल्लम ने ऐसे पढ़ी और हदीस में ये लिखी हुई है, और कभी नबी सल्लल्लाहु अलैहि वसल्लम ने थोड़ा सा मुख्तलिफ तरीके से हाथ बांधे। राइट, ऐसे पढ़ी से मतलब ये नहीं कि बिल्कुल पढ़ने का तरीका ही मुख्तलिफ था, नहीं, बल्कि पढ़ने का तरीका जो ओवरऑल था वो तो सेम था। राइट, लेकिन हाथ बांधना फॉर एग्जाम्पल उसका एक छोटा सा जुज है। राइट, हाथ बांधने का तरीका हदीस में कहीं नाफ के ऊपर मिला, कहीं पे जो है वो सीने के ऊपर मिला, कहीं पे जो है वो थोड़ा सा और नीचे मिला, कहीं पे हाथ उठाने का तरीका जो है वो सीने तक मिला, कहीं पे कान तक मिला, कहीं पे कंधे तक मिला। तो ये सारी चीजें हदीस के अंदर मौजूद है। अब इसके अंदर से नबी सल्लल्लाहु अलैहि वसल्लम ने ज्यादा अरसे कौन सा वाला अमल किया, ठीक है, या नबी सल्लल्लाहु अलैहि वसल्लम की आदत मुबारक कौन सी थी, उसको डिटर्मिन करना ये फुकहा का काम होता है। ठीक है, तो जो भी फिकह मौजूद हैं, फिकह हनफी हो कि फिकह शाफी हो, फिकह मालिकी हो कि फिकह हंबली हो, ये सब का सब क्या है, ये सब का सब उस ओवरऑल हदीस लिटरेचर में से सुन्नत को डिटर्मिन करना है, सुन्नत को डिटर्मिन करना, और ये इन सारे फुकहा ने किया। इस वजह से हमें थोड़ी थोड़ी सी डिफरेंसेस नजर आते हैं। राइट, लेकिन ये क्या है, फुकहा का काम क्या था, नबी सल्लल्लाहु अलैहि वसल्लम के जाहिरी आमाल जो कि फर्ज और वाजिब और हराम और मकरूह इस दर्जे में आते हैं, राइट, इस कैटेगरी की जो अमाल है उनको डिटर्मिन करना, जिससे कि फिका मुरतब हो गई। ठीक है, सिर्फ इबादत नहीं बल्कि मामलात के अंदर भी, राइट, तो सब कुछ जो है वो फिका में आ जाता है। अब इसके अलावा जो चीजें फर्ज वाजिब और हराम और मकरूह के दर्जे के अंदर नहीं है, उनके अलावा भी तो बहुत सारी चीजें हैं ना हदीस के अंदर। मिसाल के तौर पर रात को सोने से पहले आपको क्या क्या पढ़ना चाहिए। ठीक है, ये कोई फर्ज नहीं है कि रात को सोने से पहले आपको ये पढ़ना फर्ज है, या रात को सोने से पहले ये पढ़ना आपके लिए वाजिब है, या अगर आप नहीं पढ़ेंगे तो ये हराम होगा, आपने कोई गुनाह का काम किया अगर आपने नहीं पढ़ा, ये इस कैटेगरी की बातें नहीं है। ठीक है, ये इस कैटेगरी की बातें नहीं है। ये किन कैटेगरी की बातें हैं, इसको कहते हैं जी ये मुस्तहबात है। ठीक है, नहीं, अच्छी चीजें हैं, फजाइल के दर्जे में आती हैं ये। ठीक है, फजाइल के दर्जे में जो ये चीजें आती हैं ना, इनकी बहुत वसी तादाद है, बहुत वसी तादाद। ठीक है, मिसाल के तौर पर सिर्फ ये एक बात कि रात को सोने से पहले क्या पढ़ना चाहिए। ठीक है, अब इसके अंदर आपको ये ओपिनियन भी मिलता है कि मुवज्जतैन पढ़ना चाहिए, ये ओपिनियन भी मिलता है कि आपको आखिरी के तीन कुल पढ़ने चाहिए, ये ओपिनियन भी मिलता है, यानी ये रिपोर्ट भी मिलती है हदीस के अंदर कि जी आपको चारों पढ़ने चाहिए, और ये भी मिलती है कि आपको खुजायुल काफिरून पढ़ना चाहिए, और उसके अलावा भी दुआएं मिलती हैं हदीस के अंदर। राइट, रात को सोने से पहले अल्लाहुम्मा बिस्मिका अमूतु व अहया, ये वाली दुआ भी मिलती है, और इसके अलावा और भी दुआएं मिलती हैं। राइट, तो इतनी सारी चीजें फजाइल के दर्जे के अंदर हदीस के लिटरेचर के अंदर मौजूद हैं। राइट, ये सब के सब मौजूद हैं। तो अब हमें क्या करना चाहिए, मी एज एन इंडिविजुअल, मुझे क्या करना चाहिए। ठीक है, तो ये जो सवाल है ना, इसका जवाब आपको फिका में नहीं मिलेगा। ठीक है, इसका जवाब हमको फिका में नहीं मिलता, یہ فقہ حنفی کے اندر اس کا جواب نہیں ملے گا, کیونکہ اس کا تعلق جو ہے وہ فرائض واجبات کے ساتھ نہیں ہے, حرام اور مکروہ کے ساتھ نہیں ہے, اس کا تعلق فضائل کے ساتھ ہے. ٹھیک ہے, تو یہ جو جواب ہے نا, یہ جواب جو ہے وہ انسان کو اپنے لیے خود سے ڈٹرمن کرنا پڑتا ہے کہ اس کے لیے کیا چیز فائدہ مند ہے اور کیا چیز اس کے لیے اتنی ضروری نہیں ہے. ٹھیک ہے, کیونکہ یہ ہر ایک کی سرکمسٹانس کے اوپر ڈیپینڈ کرتا ہے, ہر ایک کی سچویشن کے اوپر ڈیپینڈ کرتا ہے. ٹھیک ہے, تو اب اس کو کیا کرنا چاہیے, کیا کریں ہم جیسے لوگ کیا کریں, رائٹ کیا ہم لوگ بخاری شریف پوری کی پوری اٹھائیں اور مسلم شریف پوری کی پوری اٹھائیں اور ترمذی شریف پوری کی پوری اٹھائیں اور سنن داؤد بھی پوری کی پوری اٹھائیں اور سنن ابن ماجہ بھی پوری کی پوری اٹھائیں اور سب میں جو ہے وہ شروع سے لے کر کے آخر تک پڑھنا شروع کر دیں اور دیکھیں کہ جی مجھے رات کو سونے سے پہلے کیا کیا اعمال نبی صلی اللہ علیہ وسلم نے بتائے تھے تو ان میں سے مجھے کیا کیا کرنا چاہیے. کیا ہم یہ کر سکتے ہیں؟ ہم ہرگز یہ نہیں کر سکتے. ٹھیک ہے, ہم تو کیا کوئی ایک عالم دین بھی یہ کام نہیں کر سکتا. ٹھیک ہے, اس لیے کیونکہ حدیث کا جو لٹریچر ہے وہ بہت زیادہ وسیع ہے, بہت زیادہ وسیع ہے. ٹھیک ہے, ہم تو ایک 30 پارے والی قرآن کو نہیں اٹھا کر کے دیکھ سکتے کہ اس کے اندر کیا کیا لکھا ہوا ہے. وہ تو صرف 30 پارے, لمیٹڈ ایک کوانٹیٹی ہے, یعنی لمیٹڈ ایک مقدار ہے قرآن کی. ٹھیک ہے, جو کہ ایک بچہ بھی ہاتھ میں اٹھا لیتا ہے, رائٹ. بخاری شریف کی جو ایک بخاری شریف کا جو سائز ہے نا, وہ کوئی بچہ نہیں اٹھا سکتا, تاکہ کوئی بڑا آدمی بھی اس کو نہیں اٹھا سکتا. اس کی 7 والیومز ہوتی ہیں. ٹھیک ہے, بخاری شریف کی خالی, پھر مسلم شریف کی بھی جو آج اویلیبل والیومز ہیں وہ 7 والیومز ہیں اور ساری والیوم موٹی موٹی ہوتی ہیں. اسی طرح دوسری حدیث کی کتابیں بھی بہت, یعنی ضخیم کتابیں ہیں یہ. ٹھیک ہے, تو اب ہمیں کیا کرنا چاہیے, کیا ہم خود سے جا کر کے ساری چیزیں پڑھیں؟ ٹھیک ہے, کیونکہ یہ چیزیں جو ہیں یہ تو فقہ کے اندر بھی نہیں ملیں گی آپ کو, رائٹ. یہ تو فقہ کے اندر بھی نہیں ملیں گی, تو ہم کیا کریں؟ ٹھیک ہے, تو اس کے لیے جو ہے ہمارے لیے اللہ تعالی نے دوسرا آپشن دیا ہے. دوسرا آپشن یہ دیا ہے کہ ہمارا کسی کے ساتھ ایسا تعلق ہونا چاہیے, کسی دین کی سمجھ رکھنے والے کے ساتھ, جو کہ بے شک عالم دین نہ ہو. ٹھیک ہے, بے شک کوئی بہت بڑا کمپلیٹ فقاہت کے درجے, یعنی فقیہ کے درجے کا کوئی عالم دین نہ ہو, لیکن دین کی سمجھ رکھتا ہو اور جو ہے وہ یعنی شریعت اور سنت کا پابند ہو. ظاہر سی بات ہے, یہ تو پریکوسٹ ہے, یہ تو ضروری ہے, شریعت اور سنت کا پابند ہو, دین کی سمجھ رکھتا ہو. ٹھیک ہے, اور ہماری بھی سمجھ رکھتا ہو, یعنی ہمیں سمجھتا ہو. ٹھیک ہے, ایز اے پرسن ہمیں سمجھتا ہو, ہمارے احوال کو سمجھتا ہو. ٹھیک ہے, یعنی ہم سے واقف ہو. تو ایسے شخص سے ہمیں مشورہ کرنا چاہیے کہ جی اتنی ساری فضائل کی باتیں لکھی ہوئی ہیں کتابوں کے اندر, یہ بھی پڑھ لو اس سے اتنا ثواب ملے گا, وہ بھی پڑھ لو اسے اتنا ثواب ملے گا, اس سے پڑھ لو تو اتنی تمہیں درخت مل جائیں گے جنت میں, یہ پڑھ لو تو تمہیں جو ہے وہ اتنے باغات مل جائیں گے, یہ پڑھ لو تو تمہارے اتنے سالوں کے گناہ معاف ہو جائیں گے. یہ ساری چیزیں موجود ہیں حدیث کے اندر. ٹھیک ہے, تو اب مجھے کیا کرنا چاہیے اس کے اندر, رائٹ. میرے احوال کے اندر, میری زندگی کے اندر مجھے کون سے والے اعمال کرنے چاہیے؟ کیا مجھے سارے اعمال کرنے چاہیے یا مجھے ان کے اندر سے کوئی خاص پک اینڈ چوز کر لینے چاہیے؟ ٹھیک ہے, کس بیس, یعنی تو یہ ساری چیزیں جو ہے نا, یہ پھر مشورے کے ساتھ انسان کرے تب جو ہے وہ اس کو فائدہ ہوتا ہے. اگر وہ بغیر مشورے کے کرے گا نا, تو وہ ہو سکتا ہے کہ جس چیز کی اس کو اتنا ضرورت نہیں تھی وہ کام کرنا شروع کر دے. ٹھیک ہے, اور یہ بھی اہم ممکن ہے کہ اس کا بہت سارا قیمتی وقت اس کا انہی فضائل والی چیزوں کو پڑھنے میں نکل جائے, حتیٰ کہ اس کی زندگی کے اندر جو فرائض اور واجبات اس کے لیے آتے ہیں, جو اس کے ذمے ہیں باتیں, وہ باتیں اسے مس ہو جائیں. ٹھیک ہے, جو اس کی ذمہ داریاں تھی اس دنیا کے اندر, ٹھیک ہے, جو کہ ہر قسم کی ذمہ داریاں ہوتی ہیں, صرف عبادات والی ذمہ داریاں نہیں ہوتی ہیں, معاملات والی ذمہ داریاں ہوتی ہیں, بیوی بچوں کے حقوق ہوتے ہیں, گھر والوں کے حقوق ہوتے ہیں, پڑوسیوں کے حقوق ہوتے ہیں, کام کے حقوق ہوتے ہیں, بہت سارے حقوق ہوتے ہیں انسان کے اوپر. ٹھیک ہے, تو اگر ہم ان ساری فضائل کی چیزوں کو اٹھا کر کے پڑھنا شروع کر دیں گے نا, تو ہمارے لیے اہم ممکن ہے کہ ہم بہت اہم, زیادہ اہم چیزوں کو مس آؤٹ کرنا شروع ہو جائیں گے. ٹھیک ہے, اور اس سے ہمیں نقصان ہونا شروع ہو جائے گا, فائدہ ہونے کی بجائے نقصان ہونا شروع ہو جائے گا. اس وجہ سے نا, ان چیزوں کو جو کہ نفل کے درجے میں, مستحب کے درجے میں آتی ہیں, ان کو کنٹرول کرنے کی ضرورت پڑتی ہے, ان کو کنٹرول کر کے رکھنا ہوتا ہے. اور یہ کنٹرول کرنے کے لیے ابتدا کے اندر ہمیں بڑوں سے مشورہ کر لینا چاہیے. वरना हम फिर यानी बिल्कुल ही ऑफ ट्रैक हो जाते हैं। हालांकि बदायर हम बहुत नेकी का काम कर रहे हैं, हदीस के अंदर लिखे हुए फजाइल के ऊपर ही अमल कर रहे हैं, ठीक है। तो बदायर तो जाहिर सी बात है नेकी का काम है, ठीक है, लेकिन हमारे लिए उल्टा नेकी का काम नहीं बल्कि नुकसान का काम बन जाता है। तो आगे फरमाते हैं कि हजरत जुबैर बिन मुतअम रज़ियल्लाहु तआला अन्हु फरमाते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि क्या तुम ये चाहते हो कि जब सफर में जाओ तो वहां तुम अपने सब रफ़क़ा से ज्यादा खुशहाल बामुरादा हो और तुम्हारा सामान ज्यादा हो जाए। उन्होंने अर्ज किया कि या रसूल सल्लल्लाहु अलैहि वसल्लम बेशक मैं ऐसा चाहता हूं। आप ने फरमाया कि आखिर कुरान की 5 सूरतें सूरह काफिरून, सूरह नसर, सूरह इखलास, सूरह फलक और सूरह नास पढ़ लिया करो और हर सूरत को बिस्मिल्लाह से शुरू करो और बिस्मिल्लाह ही पर खत्म करो, ठीक है। तो ये एक गोया कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपने एक सहाबी को एक वजीफा बता दिया कि तुम अगर सफर के अंदर दूसरों के मुकाबले में खुशहाल रहना चाहते हो तो तुम ये वजीफा पढ़ लिया करो, ठीक है। तो हजरत जुबैर हजरत अनु फरमाते हैं कि इस वक्त मेरा यह हाल था कि सफर में अपने दूसरे साथियों के बिलमुकाबिल मैं कलील जाद खस्ता हाल होता था, यानी मेरे पास सबसे कम सामान होता था और खस्ता हाल होता था। जब से रसूल सल्लल्लाहु अलैहि वसल्लम की तालीम पर अमल किया मैं सबसे बेहतर हाल में रहने लगा, ठीक है। तो ये जो वजायफ हैं ये वजायफ नबी सल्लल्लाहु अलैहि वसल्लम भी अपने सहाबा को बताया करते थे कि बस ये चीजें पढ़ लिया करो, इनको पढ़ने से तुम्हारा ये मसला दूर हो जाएगा, इनको पढ़ने से तुम्हारा वो मसला दूर हो जाएगा या तुम्हें तुम्हारी हिफाजत हो जाएगी, ठीक है। तो वजायफ जो है वो अपनी एक वैल्यू रखते हैं, वो बहुत यानी ऑथेंटिक चीजें होती हैं। लेकिन बात वही होती है कि जैसे हम पहले तफसीर के साथ डिस्कस कर चुके हैं मौबज़तैन के गालबन डिस्कशन के अंदर कि यही वजायफ अगर हम इनको यूज करने की बजाय इनको अब्यूज करना शुरू कर दें तो फिर इनसे हमें नुकसान होना शुरू हो जाता है। तो ये ऐसे ही होते हैं जैसे कि ये ड्रग्स होती हैं, ड्रग्स यानी मेडिसिन, राइट। इन मेडिसिन का अगर हम ओवरडोज लेना शुरू हो जाए तो मेडिसिन का रिएक्शन हो जाता है, हत्ता के जब मेडिसिन को हम बहुत ज्यादा इन्हीं पर रिलाय करना शुरू हो जाए तो हम क्या होता है कि हम इनके ऊपर एडिक्ट हो जाते हैं, वी गेट एडिक्टेड टू देम, ठीक है। इसको कहते हैं ड्रग एब्यूज। और इसके ऊपर आपको मिसाल भी दी थी कि टाइलेनॉल एक बड़ी फायदेमंद मेडिसिन है, राइट, लेकिन टाइलेनॉल को अब लोगों ने एब्यूज करना शुरू कर दिया, इसके जरिए से लोगों को नशा होना शुरू हो गया, लोगों ने नशा करना शुरू कर दिया, तो अब टाइलेनॉल के ऊपर ताला चाबी लगा दिया गया फार्मेसीज के अंदर अमेरिका में, राइट। तो क्योंकि ड्रग तो थी बहुत अच्छी लेकिन ड्रग का एब्यूज करना शुरू कर दिया, उसको जो है यानी बतौर नशा के इस्तेमाल करना शुरू कर दिया। तो यही मामला जो है ना वो वजायफ का भी है कि वजायफ बहुत अच्छी चीज होती है, ये बहुत अच्छी मेडिसिन होती है, लेकिन खुसूसन आज के दौर के अंदर जबकि हम दीन पर भी अमल करते हैं दुनियावी फायदे के लिए, हम दीन पर आखिरत के लिए अमल नहीं कर रहे होते, बहुत से ऐसे लोग होते हैं, ठीक है, शायद हम सभी उनमें शामिल हैं, तो आखिरत के फायदे के लिए नहीं कर रहे हैं, दुनियावी फायदे के लिए कर रहे हैं, हत्ता के हम दीन से बिल्कुल ही लाबलद रहते हैं, बिल्कुल ही दूर रहते हैं, लेकिन जब कोई मुसीबत आकर के पड़ती है ना फिर हम जाते हैं किसी शेख साहब के पास, फिर हम जाते हैं किसी पीर साहब के पास, किसी मौलाना साहब के पास और उनसे कहते हैं जी मुझे कुछ पढ़ने को दे दीजिए, मुझे कुछ पढ़ने को वजीफा बता दीजिए ताकि मेरी ये मुसीबत टल जाए, राइट। तो वजीफा बताना और वजीफा सीखना ये बुरी बात नहीं थी, लेकिन हमारी नीयत क्या है यहां पर, हमारी ये नीयत खालिसतन इस दुनियावी मुसीबत को टालना है बस, उससे ज्यादा हमारा उन पीर साहब से कोई ताल्लुक नहीं है, उन शेख साहब से कोई ताल्लुक नहीं है, राइट, ठीक है। तो पीर साहब शेख साहब के साथ तो एक डॉक्टरी ताल्लुक होना चाहिए था ताकि हमारी इखलाक की इसलाह हो जाए, हमारी दीन की इसलाह हो जाए, वो हमारे डॉक्टर साहब होते हैं जो हमारी रूहानी बीमारियों के इलाज में हमारी मदद करते हैं, राइट। लेकिन हम क्या करते हैं, हम सिर्फ डॉक्टर साहब के पास एक पुड़िया लेने के लिए जाते हैं और पुड़िया का मकसद क्या होता है कि हमारी ये इमीडिएट प्रॉब्लम दूर हो जाए, उसके बाद अल्लाह अल्लाह खैर सल्लाह अस्सलाम वालेकुम, हम आइंदा आपकी शक्ल नहीं देखना चाहते, राइट शेख साहब, आइंदा हम आपकी शक्ल नहीं देखेंगे, बस आप मुझे पुड़िया दे दें वजीफे की शक्ल में जिससे कि मेरा मसला दूर हो जाए, दैट्स इट, आई डोंट नीड माय इस्लाह, आई एम नॉट इंटरेस्टेड इन माय इखलाकी इस्लाह, इन माय दीन की इस्लाह, मेरी आखिरत संवर जाए, मुझे इससे कोई गर्ज नहीं है, राइट। तो ये क्या है, ये ड्रग अब्यूज है, ये वजीफा अब्यूज है, राइट। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने वजायफ अपने सहाबा को बताए थे, लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम सहाबा के मुस्तकिल डॉक्टर थे और सहाबा उनके मुस्तकिल पेशेंट थे, ठीक है। तो पेशेंट के साथ फिर डॉक्टर जो है वो उसको कभी कभी कुछ इस तरह की विटामिन्स भी दे देता है, कभी इस तरह की कोई टॉनिक्स दे देता है, कभी इस तरह की कोई हत्ता के स्टेरॉइड्स भी दे देता है, राइट। कभी किसी इमीडिएट एक्शन की जरूरत पड़ती है, मरीज की हालत कुछ ज्यादा खराब हो जाती है तो उसको स्टेरॉइड भी देनी पड़ जाती है, लेकिन डॉक्टर जो है वो अपने कंट्रोल में स्टेरॉइड देता है, राइट? ऐसा नहीं होता कि मरीज जो है वो डॉक्टर से स्टेरॉइड लेकर के भाग जाए, ऐसा तो नहीं होता ना। तो नबी सल्लल्लाहु अलैहि वसल्लम भी अगर कोई स्टेरॉइड देते थे अपने स्टूडेंट्स को तो वो उनकी उस खास सिचुएशन के तहत होता था। अब वो स्टेरॉइड सारे के सारे हदीस की किताब के अंदर लिख दिए गए रिकॉर्ड करने की खातिर, सेव करने की खातिर, और हम अपने दीन को फकत उन स्टेरॉइड्स को हदीस की किताबों से ले लेकर के ये हमारा दीन है, बस ये हमारा दीन है, राइट? और ये दीन औरतों का तो है ही सही, आजकल ज्यादातर औरतें ही इसी दीन पर अमल करती हैं, लेकिन मर्द भी इसी तरह के दीन के ऊपर अमल कर रहे हैं, क्योंकि कहते हैं ना कि मर्दों ने चूड़ियां पहननी है, राइट? तो मर्द चूड़ियां कैसे पहन लेते हैं? वो काम करना शुरू कर देते हैं जो औरतें अपनी कमजोरी की वजह से कर रही थी, राइट? तो आज मर्द भी जो है उसी तरीके से औरतों वाली हरकतें करना शुरू हो गए कि वो भी बस ये पुरुषों के दीन के ऊपर ही अमल करते हैं, दीन इसलिए तो नहीं आया था, राइट? तो हम इस तरह से दीन को अब्यूज करते हैं ना, तो फिर हमारी पिटाई होती है, फिर हमारे हमें सजा मिलती है इसके ऊपर। ये अल्लाह ताला की गैरत को ललकारने के बराबर है, मुतरादिफ है। तो जुबैर अल्लाह ताला फरमाते हैं कि अब उनका हाल बिल्कुल ठीक हो गया। तो आगे एक और रवायत है कि अली रज़ी अल्लाह से रवायत है कि एक मरतबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को बिच्छू ने काट लिया, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने पानी और नमक मंगवाया और ये पानी काटने की जगह लगाते जाते थे और कुल या अय्युहल काफिरून, कुल औज़ु बिरब्बिल फलक, कुल औज़ु बिरब्बिन नास पढ़ते जाते थे। तो इस तरह से जो कुरान की सूरतें होती हैं इनके अंदर फिजिकल हार्म, फिजिकल प्रॉब्लम्स का भी इलाज होता है, ठीक है? जैसे कि बिच्छू ने काटा, ये एक फिजिकल चीज है, बॉडी के साथ इसका ताल्लुक है, तो इसके इलाज के लिए कुरान की सूरतें भी इस्तेमाल की जाती हैं, ठीक है? तो यही इनकी रियलिटी है। जैसे हम पीछे भी पढ़ चुके हैं कि जादू टोना जो होता है ये भी एक फिजिकल चीज होती है, लेकिन इसका इलाज मुअव्वज़ातैन के जरिए से किया गया, उसी तरीके से यहां पर भी है। इन दोनों चीजों में कोई फर्क नहीं है कि बिच्छू का इलाज भी कुरान की सूरतों से किया जा रहा है और वहां पर जो है जादू टोनों का इलाज भी कुरान की सूरतों से किया जा रहा है, ठीक है? क्योंकि दोनों चीजें जो है ये फिजिकल बॉडी से ताल्लुक रखती हैं। अच्छा, शान नुज़ूल के इसका पस मंजर क्या था इस आयत की, इस सूरत के नाज़िल होने का? इब्न इसहाक रहमतुल्लाह की रिवायत इब्न अब्बास रज़ियल्लाहु अन्हु से ये है, यानी उन्होंने इब्न अब्बास रज़ियल्लाहु अन्हु से रिवायत किया कि वलीद बिन मुगीरा और आस बिन वाइल और अस्वद बिन अब्दुल मुतलिब और उमैया बिन खल्फ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आए और कहा कि आओ हम आपस में इस पर सुलह कर लें कि एक साथ आप हमारे बुतों की इबादत करेंगे और एक साथ हम आपके बुतों की यानी माबूद की इबादत करें, ठीक है? इन्होंने आकर के एक सुलह का करके ऑफर करी। ये बड़े बड़े कुरैश के मुशरिकीन के सरदार थे। तिब्रानी की रवायत हजरत इब्न अब्बास से यह है कि कुफार मक्का ने अव्वल तो बाहमी मुसालहत के लिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सामने ये सूरत पेश की कि हम आपको इतना माल दे देते हैं कि आप सारे मक्का में मक्का मुकर्रमा में सबसे ज्यादा मालदार हो जाएं और जिस औरत से आप चाहें आपका निकाह कर दें, आप सिर्फ इतना करें कि हमारे माबूदों को बुरा ना कहा करें। इन्होंने ये पहली ऑफर दी कि माबूदों को बुरा ना कहा करें, हम आपको सबसे अमीर बना देंगे और आपकी सबसे खूबसूरत औरत से शादी कर देंगे, ठीक है? फिर उसके बाद इस ऑफर का दूसरा दर्जा सामने रखा कि अगर आप ये भी नहीं मानते तो ऐसा करें, यानी बुरा भरा कहने से आप नहीं रुकना चाहते हैं, तो आप ऐसा करें कि एक साल हम आपके माबूद की इबादत किया करें और एक साल आप हमारे माबूदों की इबादत किया करें, ठीक है? ये इनका ऑफर ऑफ क्रूज था, सुलह की पेशकश थी। अब इस सुलह की पेशकश के अंदर एक बहुत अहम नुक्ता है हमारे लिए, ठीक है? वो रुकता क्या है कि एक ईमान वाला जो होता है, ठीक है, ईमान वाला मोमिन, वो मोमिन जो है ना वो अल्लाह ताला से मोहब्बत करता है। वल्लज़ीन आमनु अशद्द हुब्बन लिल्लाह, कि जो ईमान वाले हैं वो तो अल्लाह ताला के साथ शदीद मोहब्बत करते हैं। इस मोहब्बत के ऊपर कुरान ने गारंटी दी है कि ईमान वाले अल्लाह ताला से शदीद मोहब्बत करते हैं। ईमान वाले कभी तस्वर भी नहीं कर सकते कि वो एक साल अल्लाह की इबादत करें और एक साल अल्लाह को छोड़ करके किसी दूसरे माबूद की इबादत कर लें। क्या आप कभी तस्वर कर सकते हैं? आप में से कोई भी ये सोच सकता है वहम गुमान में? अगर किसी के है नाउज बंदा वहम गुमान में तो वो ईमान वाला नहीं है, वो काफिर है, अगर कोई इस किस्म की सोच रखता है, वो है ही नहीं ईमान वाला, राइट? तो ईमान वाला तो तस्वर ही नहीं कर सकता कि वो किसी दूसरे माबूद की इबादत करे, ठीक है? यहां पर ये जो काफिर थे, ये काफिर ये ऑफर कैसे पेश कर रहे हैं? یہ کافر اپنے معبودوں کو ایک سال کے لیے چھوڑنے کے لیے تیار ہو رہے ہیں, رائٹ right? یہی تو آفر کر رہے ہیں نا, ایک سال جو ہے ہم آپ کی معبود کی عبادت کر لیں گے. اس سے کیا بات سامنے آتی ہے, کیا بات کلیئر ہوتی ہے اس سے, یہ اپنے معبودوں سے محبت نہیں کرتے تھے, یہ اپنے معبودوں سے محبت نہیں کرتے تھے. ان کے لیے مسئلہ سارا یہ تھا کہ نبی صلی اللہ علیہ وسلم ان کے معبودوں کو, یعنی جو ان کا سسٹم بنا ہوا ہے, جو نظام بنا ہوا ہے, اس نظام کو برا بھلا اور ختم کرنے کے پیچھے پڑنا چھوڑ دیں, اس کو ختم نہ کریں, اس کے پیچھے نہ پڑیں, ٹھیک ہے. ان کو کوئی غرض نہیں تھی کہ کس کی عبادت کی جائے, اگر ان کو غرض ہوتی ہے نا, ان کو اپنے معبودوں سے محبت ہوتی تو یہ کبھی بھی ایک سال معبودوں کو چھوڑنے کے لیے تیار نہ ہوتے, لیکن ان لوگوں کو محبت نہیں تھی. یہ کون لوگ تھے, یہ سردار لوگ تھے, یہ لیڈرز تھے اس سوسائٹی کے, ٹھیک ہے. تو جو لیڈر ٹائپ کے لوگ ہوتے ہیں نا, آج بھی ہم دیکھیں اپنے چاروں طرف, تو جو بھی لیڈر ٹائپ کا بندہ ہوتا ہے نا, اس قسم کا پولیٹیکل سیاسی لیڈر, جو ہمارے دور میں سیاست کی جو گت بن گئی ہے, اصل میں تو سیاست بہت اچھی چیز ہوتی ہے, ٹھیک ہے, لیکن ہمارے دور میں جو اس کی گت بن گئی ہے, تو اس سے کیا ہم دیکھتے ہیں کہ جن کو ہم سیاستدان کہتے ہیں, ٹھیک ہے, وہ ہر چیز کمپرومائز کرنے کے لیے تیار ہو جاتے ہیں. ان کو کس چیز کی پرواہ ہوتی ہے, ان کو اپنی کرسی کی پرواہ ہوتی ہے, اپنی حکومت کی پرواہ ہوتی ہے, اس کے لیے وہ سب کچھ بیچنے کے لیے تیار ہو جاتے ہیں, حتیٰ کہ اپنی انانیت, اپنا تکبر تک قربان کے لیے کرنے کے لیے تیار ہو جاتے ہیں, ٹھیک ہے. تو یہی ان کا بھی حال تھا, یہ اپنے معبودوں کو قربان کرنے کے لیے تیار ہو گئے تھے, صرف اس لیے کہ ان کی حکومت بچی رہے, نبی صلی اللہ علیہ وسلم اس کے ساتھ مسئلہ نہ کریں, لوگوں کو بلائیں نہ ان کے خلاف, ٹھیک ہے. اگر ان کو محبت ہوتی نا, تو یہ کبھی بھی اس قسم کی آفر نہ کرتے. تو اس کا کیا مطلب ہے, کیا ان کو, کیا کسی کافر کو اپنے معبود سے محبت نہیں ہوتی, ہوتی ہے, رائٹ, ہوتی ہے, لیکن وہ عوام کو, عوام والے لوگ ہوتے ہیں, عوام کی کیٹیگری کے لوگ ہوتے ہیں, جو کہ یعنی جو فالوورز ہوتے ہیں, جو اقتدا کرنے والے لوگ ہوتے ہیں نا, اندھی تقریر جس کو کہتے ہیں, پیچھے نیچے چلنے والے, تو وہ لوگ جو ہے نا, وہ اپنے بتوں سے محبت کرتے تھے, بہت محبت کرتے تھے, ٹھیک ہے. لیکن ان کافر سرداروں کو کوئی محبت نہیں تھی, یہ کافر سردار جو ہیں تو چھوڑنے کے لیے تیار ہو گئے تھے, حتیٰ کہ آفر کر دی تھی آ کر کے, ٹھیک ہے. تو یہاں پر جو بیسکلی جو مسئلہ تھا نا سارا کا سارا ان سرداروں کے ساتھ, وہ سارا کا سارا اپنی اتھارٹی کا مسئلہ تھا, کیونکہ ان کو ایک بات پتا تھی کہ اگر ہم نے نبی صلی اللہ علیہ وسلم کی اطاعت کر لی, مسئلہ یہاں پر اللہ کی پوجا کرنا نہیں تھا, کیونکہ یہ تو پہلے ہی کعبۃ اللہ کی طرف رخ کر کے سجدہ کرتے تھے, کعبۃ اللہ کی طرف ہی تو ان کے بت ہوتے تھے, اسی طرف ان کعبۃ اللہ کے اندر ہی تو بت ہوتے تھے, یہ سجدہ بھی کرتے تھے اس طرف, یہ حتیٰ کہ اپنے طور کی نمازیں بھی پڑھتے تھے, یہ حج اور عمرے بھی کرتے تھے, یہ حجاج کی خدمت بھی کرتے تھے, یہ پانی بھی پلاتے تھے, یہ بہت سارے رفاع عامہ کے کام کرتے تھے, ٹھیک ہے. تو مسئلہ جو ہے وہ ان یہ عبادت کے کچھ طریقے میں فرق آ جانا, یہ ان کا مسئلہ نہیں تھا. ان کا مسئلہ تھا نبی صلی اللہ علیہ وسلم کی بات مان لینا, نبی صلی اللہ علیہ وسلم کو بڑا مان لینا, اپنا اطاعت جس کو کہتے ہیں, اطاعت مسئلہ تھا, ٹھیک ہے. ان کو پتا تھا کہ اگر ہم نے ان کی اطاعت کر لی, ہماری گدی گئی, ٹھیک ہے, ہماری کرسی گئی, تو سارا کا سارا مسئلہ جو ہوتا ہے نا اطاعت کا ہوتا ہے. آج ہمارا بھی یہ مسئلہ ہے, ہم عبادتیں کرنے کے لیے تیار ہیں, ہم بہت سارے نیکی کے کام کر لیں گے, آج جی چیریٹی کے لیے لوگ پیسہ جمع کرنے کے لیے کھڑے ہو جائیں, یہ جی وہاں پر ظلم ہو رہا ہے, وہاں پر یہ ہو رہا ہے, وہاں پر وہ ہو رہا ہے, بڑے مسلمان جو ہیں وہ اپنا بہت کچھ کھول دیں گے, بہت سارا پیسہ دے دیں گے, ٹھیک ہے. تو یہ چیزیں اتنا بڑا مسئلہ نہیں ہوتی ہیں, مسئلہ ہوتا ہے بات ماننا, اطاعت کرنا, اس کے لیے ہم تیار نہیں ہوتے, ٹھیک ہے. تو ان کا بھی وہی مسئلہ تھا, انفارچونیٹلی ہمارا بھی یہ مسئلہ ہے, یہ جو ایک فنڈامنٹل ایک فلوسافیکل جو پرابلم ہے نا, وہ بات ماننے والی پرابلم ہے, ہم بات ماننے کے لیے تیار نہیں ہے. ہمارے اس کو انگریزی زبان کے اندر ڈسپلن کہتے ہیں, بات ماننا نا لیڈر کی, اس کو ڈسپلن کہتے ہیں. اور جب تک کسی قوم کے اندر ڈسپلن نہیں آیا نا, وہ کچھ نہیں کر سکتی, کچھ نہیں کر سکتی وہ قوم, اور جب تک بات ماننے کے لیے تیار نہیں ہوں گے, یہ ڈسپلن نہیں آ سکتا, چاہے کچھ کر لیں. تو ہمیں اس کے اوپر ذرا سوچنے کی ضرورت ہے کہ ہم کیا ہیں, ہم کس کی بات مانتے ہیں, نفس و شیطان کی بات مانتے ہیں, یا ہم کسی کی بات مانتے ہیں جو کہ قرآن اور حدیث کے مطابق, سنت کے مطابق ہمیں بتاتا ہے کرنے کے لیے. ایسا کوئی شخص ہے ہماری زندگی میں یا بس اپنی طور پہ جو ہے وہ دیندار بنتے چلے جا رہے ہیں؟ تو آگے فرماتے ہیں کہ ابو صالح کی روایت حضرت ابن عباس رضی اللہ عنہ سے یہ ہے کہ کفار مکہ نے باہمی مصالحت کے لیے یہ صورت پیش کی تھی کہ آپ ہمارے بتوں میں سے بعض کو صرف ہاتھ لگا دیں تو ہم آپ کی تصدیق کرنے لگیں گے, اس پر جبرائیل امین سورہ کافرون لے کر نازل ہوئے جس میں کفار کے اعمال سے برات اور خالص اللہ تعالیٰ کی عبادت کا حکم ہے. ٹھیک ہے, تو انہوں نے صرف ہاتھ لگانے کی بات کری تھی لیکن اللہ تعالیٰ نے اس کی بھی اجازت نہیں دی بلکہ ایک صورت نازل فرما دی کہ نہیں جی آپ کچھ نہیں کر سکتے اس قسم کا کام, جس سے کہ ان کی طرف تھوڑا بھی مائل ہونا آپ کا ثابت ہو جائے نا, آپ ایسے کوئی کام نہیں کر سکتے. تو یہ صورت نازل فرما دی. اچھا, شان حضور میں جو متعدد واقعات بیان ہوئے ہیں ان میں کوئی تضاد نہیں ہے. بظاہر لگتا ہے کہ ان میں آپس میں بہت کانٹرڈکشن ہے لیکن کوئی تضاد نہیں ہے. ہو سکتا ہے کہ یہ واقعات سبھی پیش آئے ہوں اور ان سب کے جواب میں یہ صورت نازل ہوئی ہو جس کا حاصل ایسی مصالحت سے روکنا ہے. یعنی یہ بھی ہو سکتا ہے کہ انہوں نے آفر آف ٹروس کری, یہ بھی ہو سکتا ہے کہ انہوں نے کہا کہ جی بس آپ ہاتھ لگا دیں, ٹھیک ہے, اور یہ بھی ہو سکتا ہے کہ انہوں نے یہ بھی کہا کہ آپ کو ہم پیسے دے دیتے ہیں, آپ مالدار ہو جائیں اور آپ کو ہم آپ کی شادی کروا دیتے ہیں. تو یہ ساری آفرز اپنی اپنی جگہ پر اپنے اپنے وقتوں کے اندر انہوں نے کی ہوں گی. تو ان سب کے جواب میں اللہ تعالیٰ نے ایک صورت نازل فرما دی, تو کوئی تضاد نہیں ہے ان کے اندر, بظاہر لگتا ہے لیکن ہے نہیں. تو اب جو ہے نا اس کے بعد ایک بڑا امپورٹنٹ اور زبردست پوائنٹ شروع ہوتا ہے کہ دوسری آیت اور پانچویں آیت ان دونوں کے اندر اللہ تعالیٰ فرماتے ہیں ولا انتم, سوری تیسری آیت اور پانچویں آیت نا, ولا انتم عابدون ما اعبد, اور پانچویں آیت کے اندر بھی یہ فرماتے ہیں ولا انتم عابدون ما اعبد. ٹھیک ہے, تو یہ کیا ہے, یہ ریپیٹیشن نظر آتی ہے. ٹھیک ہے, تو اس ریپیٹیشن کے بارے میں پڑھنے سے پہلے میں آپ کو تھوڑا خلاصہ اس کا بتا دوں کہ یہ جو ریپیٹیشن نظر آتی ہے نا, یہ جو تکرار اس کو اردو میں اور عربی میں کہتے ہیں تکرار, ریپیٹیشن. تو یہ جو ریپیٹیشن ہے اس کے بارے میں پھر مفسرین کرام نے آپس میں ڈسکشن کیا کہ یہ ریپیٹیشن جو ہے کیا یہ واقعی ریپیٹیشن ہے یا یہ ریپیٹیشن نہیں ہے. ٹھیک ہے, کیا یہ ریپیٹیشن ہے یا یہ ریپیٹیشن نہیں ہے حقیقت میں. بھائی ظاہر تو ایک بچے کو بھی نظر آ رہا ہے کہ یہ ریپیٹیشن ہے ظاہری طور پر, لیکن حقیقی طور پر یہ کیا ہے. ٹھیک ہے, تو اب اس کے بارے میں نا ملٹیپل اوپینینز ہیں علماء کرام کے, بڑے بڑے اکابرین علماء کرام کے, مفسرین کے. ٹھیک ہے, تو ایک تو اوپینین یہ ہے کہ یہ ریپیٹیشن ہے. ٹھیک ہے, اور یہ اوپینین جو ہے وہ اگلے پیج کے اوپر ڈسکس ہو رہا ہے. اس پیج کے اوپر جو اوپینین ڈسکس ہو رہا ہے وہ یہ ہے کہ نہیں, یہ ریپیٹیشن نہیں ہے. ٹھیک ہے, یہ ریپیٹیشن نہیں ہے. اب کیسے نہیں ہے, بظاہر تو نظر آ رہا ہے کہ ہے لیکن کیسے نہیں ہے. اس کے دو جواب ہیں. ٹھیک ہے, اس کے دو جواب ہیں کہ کیسے نہیں ہے, what basis, on what basis this is not a repetition. ٹھیک ہے, تو اس میں پھر ایک ایک جواب کو الگ لے کر کے چلیں گے. اچھا, اس کے لیے پھر ہم پڑھ لیتے ہیں کہ اس صورت میں یہ چند کلمات مقرر آئے ہیں اس تکرار کو رفع کرنے کے لیے. ایک تفسیر تو یہ تو وہ ہے جس کو, یعنی اس تکرار کو رفع کرنے, یعنی یہ جو بظاہر ریپیٹیشن ہے نا اس کو ایکسپلین اوے کرنے کے لیے کہ یہ ریپیٹیشن نہیں ہے. بھئی کیوں ایکسپلین اوے کر رہے ہیں؟ ٹھیک ہے, کیا ضرورت پیش آئی ایکسپلین اوے کرنے کی؟ وہ ضرورت یہ پیش آئی کہ ایک اچھا کلام جو ہوتا ہے نا, اچھا کلام اچھے مقرر کا یا اچھا لکھنے والے کا, ٹھیک ہے, اس کے اندر وہ کم الفاظ کے اندر اپنی بات کر دیتا ہے. ہمارے جیسے کی طرح تو نہیں ہوتا نا کہ ہم ایک ہی بات کو بار بار ریپیٹ کر رہے ہیں, ضرورت کے تحت ریپیٹ کریں یا جو بھی ریپیٹ کریں, ہمیں یعنی اپنی بات سمجھانے کے لیے بڑے الفاظ استعمال کرنے پڑتے ہیں. لیکن اچھا مقرر جو ہے نا وہ ایسا نہیں کرتا. ٹھیک ہے, بڑے نپے تلے انداز کے اندر چند الفاظ میں بات سمیٹ دیتا ہے, جیسے کہ نبی صلی اللہ علیہ وسلم تھے. ٹھیک ہے, جوامع الکلم آپ صلی اللہ علیہ وسلم کی حدیثیں کہلاتی ہیں کہ چند الفاظ میں نبی صلی اللہ علیہ وسلم نے گویا کہ دریا کو, سمندر کو کوزے میں بند کر دیا. رائٹ, تو اللہ تعالیٰ سے زیادہ اچھا مکلم کون ہو سکتا ہے, متکلم کون ہو سکتا ہے؟ اللہ تعالیٰ سے زیادہ اچھا تو کوئی بھی ہو سکتا, اور اللہ تعالیٰ کا کلام جو ہے اس سے بہتر کلام کون سا ہو سکتا ہے؟ کوئی بھی نہیں ہو سکتا. تو اللہ کے کلام کے اندر ریپیٹیشن کیسے آ سکتی ہے؟ ریپیٹیشن تو اچھی چیز نہیں ہے, ایک ہی بات کو ریپیٹ کرنا یہ تو اچھی چیز نظر نہیں آتی. ٹھیک ہے, تو اس وجہ سے نا اس کو ایکسپلین کیا کہ نہیں, یہ ریپیٹیشن نہیں ہے. ٹھیک ہے, تو اس کے بارے میں پہلا قول یا پہلی تفسیر تو وہ ہے جس کو امام بخاری رحمۃ اللہ علیہ نے بہت سے مفسرین سے نقل کیا ہے اپنی کتابوں کے اندر. ٹھیک ہے, وہ یہ ہے کہ دو کلمے ایک مرتبہ زمانہ حال کے لیے اور دوسری مرتبہ زمانہ مستقبل کے متعلق آئے ہیں, اس لیے کوئی تکرار نہیں ہے. ٹھیک ہے, جیسے کہ خلاصہ تفسیر جو ہم نے پڑھی تھی تو خلاصہ تفسیر میں بھی ایسے ہی لکھا ہوا تھا کہ پہلی دفعہ فی الحال میں تمہارے معبودوں کی پرستش نہیں کرتا اور نہ تم میرے معبود کی پرستش کرتے ہو، اور نہ آئندہ استقبال میں میں تمہارے معبودوں کی پرستش کروں گا اور نہ تم میرے معبودوں کی پرستش کرو گے. ٹھیک ہے، یہ وہ تفسیر ہے جو کہ امام بخاری رحمۃ اللہ نے نقل کری ہے کہ پہلی دفعہ جو آیا یہی کلمہ اس کا مطلب ہے پریزنٹ ٹینس، اور دوسری دفعہ جو آیا اس کا مطلب ہے فیوچر ٹینس. ٹھیک ہے، مطلب یہ ہے کہ نہ تو بالفعل ایسا ہو رہا ہے، بالفعل کا مطلب یعنی جو کرنٹ فعل چل رہا ہے نا، نہ تو اس کرنٹ فعل کے اندر ایسا ہو رہا ہے کہ میں تمہارے معبودوں کی عبادت کروں اور تم میرے معبود کی عبادت کرو، اور نہ آئندہ ایسا ہو سکتا ہے کہ میں اپنی توحید پر تم اپنے شرک پر قائم رہتے ہوئے ایک دوسرے کے معبود کی عبادت کریں. ٹھیک ہے، کہ میں اپنی توحید پہ قائم بھی رہوں اور فیوچر میں میں تمہارے معبود کی عبادت کر لوں، یہ ہو ہی نہیں سکتا. اور نہ یہ کہ تم اپنے شرک پہ قائم رہو اور ساتھ ساتھ میرے معبود اللہ کی بھی عبادت کر لو، یہ بھی نہیں ہو سکتا. ٹھیک ہے، تو یہ امام بخاری رحمۃ اللہ علیہ نے اپنی کتاب کے اندر بہت سارے مفسرین سے نقل کیا ہے. اسی تفسیر کو حضرت حکیم الامت یعنی مولانا اشرف علی تھانوی رحمۃ اللہ علیہ نے تفسیر بیان القرآن میں اختیار فرمایا ہے، جو اوپر خلاصہ تفسیر میں آ چکی ہے جو ہم نے کل پڑھی تھی. ٹھیک ہے، تو یہاں پر پہلی ایکسپلینیشن ختم ہوئی کہ تکرار نہیں ہے. ٹھیک ہے، اور کیوں نہیں ہے؟ کیونکہ پہلی دفعہ پریزنٹ ٹینس اور دوسری دفعہ فیوچر ٹینس ہے. تو بھائی جب ٹینسز ڈفرنٹ ہو گئے، یعنی جو مفہوم ہے وہ ڈفرنٹ ہو گئے، تو پھر تو کوئی ریپیٹیشن نہیں ہوئی. ٹھیک ہے، اچھا اب بات ہو رہی ہے آگے کی، کہ آگے فرمایا کہ مگر بخاری کی تفسیر میں جو لکم دینکم ولی دین ہے نا، آخری جو آیت ہے، تو لکم دینکم ولی دین کی تفسیر دین بمانے مذہب اسلام اور کفر سے کی ہے، اور مطلب یہ قرار دیا ہے کہ مصالحت کی مجوزہ صورت قابل قبول نہیں. میں تو اپنے دین پر قائم ہوں، میں تو اپنے دین پر قائم ہوں ہی، تم بھی اپنے دین پر مصر ہو، تو تم جانو اس کا انجام تمہیں بھگتنا ہے. ٹھیک ہے، تو امام بخاری نے لکم دینکم ولی دین کی تفسیر میں فرمایا کہ دین سے مراد ریلیجن ہے، مذہب جس کو ہم اردو میں کہتے ہیں. ٹھیک ہے، اردو میں نا ہم ریلیجن کے لیے مذہب کا لفظ بھی استعمال کرتے ہیں، لیکن عربی میں مذہب کا مطلب ڈفرینٹ ہے. ٹھیک ہے، تو اس وجہ سے کچھ لوگ کنفیوز بھی ہو جاتے ہیں کہ جی مذہب جو ہے نا وہ عربی کے بیس پہ اس کا تھوڑا سا ڈفرینٹ مطلب نکلتا ہے. خیر، لفظ دین جو ہے وہ کافی ہے. ٹھیک ہے، تو یہ امام بخاری کی تفسیر ہے لکم دینکم ولی دین کی. لیکن بیان القرآن میں مولانا شفیع تھانوی رحمۃ اللہ علیہ نے دین کو بمانے جزا قرار دیا ہے. جزا کا مطلب آؤٹ کم یا ریزلٹ. ٹھیک ہے، تو حضرت تھانوی رحمۃ اللہ علیہ نے اس لفظ دین کا ترجمہ یا مفہوم وہ جزا یا ریزلٹ سے کیا ہے. ٹھیک ہے، تو یہ پہلی تفسیر ہو گئی. اوکے، کسی کو کوئی سوال اگر ہے تو آپ بیچ میں پوچھ لیجئے. اچھا، اب دوسری تفسیر کے تکرار نہیں ہے، اس کی دوسری ایکسپلینیشن کیا ہے؟ تو دوسری تفسیر وہ ہے کہ جس کو ابن کثیر رحمۃ اللہ علیہ نے، ٹھیک ہے، جو کہ مشہور مفسر قرآن ہے جن کی تفسیر ابن کثیر کے نام سے مشہور ہے، انہوں نے اختیار فرمایا کہ حرف ما لغت عرب میں جیسا اسم موصول النذی کے معنی میں آتا ہے، ایسا ہی کبھی مصدری معنی کے لیے بھی استعمال ہوتا ہے. ٹھیک ہے، تو ہم آپ کو کیا بتاتے رہے ترجمے کے دوران کہ جی لا اعبدو ما تعبدونا میں جو ما ہے نا، یہ ما موصولہ ہے جس کا ترجمہ جو یا جس سے کیا جاتا ہے. ٹھیک ہے، یہی آپ کو بتایا تھا نا ترجمے کے دوران، تو جس کی تم عبادت کرتے ہو، ایسے ٹرانسلیٹ کیا تھا اس کو. ٹھیک ہے، تو یہ فرما رہے ہیں ابن کثیر رحمۃ اللہ علیہ کہ ماں جو ہے نا وہ ماں موصولہ تو ہوتا ہے، ٹھیک ہے، لیکن کبھی وہ ماں مصدریہ بھی ہوتا ہے. ماں مصدریہ یہ ماں کی ایک دوسری قسم ہے. ٹھیک ہے، ماں کی اور بھی بہت ساری قسمیں، لیکن یہاں پر ماں موصولہ اور ماں مصدریہ یہ دو قسمیں ڈسکس ہو رہی ہیں. ٹھیک ہے، تو اب یہ بتا رہے ہیں کہ ماں مصدریہ کیا ہوتا ہے. تو کہتے ہیں کہ وہ جس فعل پر داخل ہو اس کو بمانی مصدر کر دیتا ہے، یعنی ہوتا تو وہ فعل ہے جس کے پہلے ماں آ رہا ہے. ٹھیک ہے، لیکن جب ماں آ جاتا ہے نا تو وہ اس کے ترجمے کو فعل کی بجائے مصدری ترجمے میں کنورٹ کر دیتا ہے. مصدری ترجمہ کیا ہوتا ہے؟ کوئی آپ سے بتائے جی مصدری ترجمہ کیا ہوتا ہے؟ آپ کو بتایا چونکہ کلاس کے اندر مصدر کیا چیز ہوتی ہے یا مصدری ترجمہ کیا ہوتا ہے. इंग्लिश की टर्म भी बताते हैं आपको कि मसदर के लिए इंग्लिश में क्या टर्म इस्तेमाल होती है, मसदर राइट। चले नहीं, मस्तर वर्ड तो नहीं होता, बिल्कुल भी वर्ड नहीं होता, वर्ड तो फेल को कहते हैं, मस्तर तो इसम होता है। और नहीं जी अब जो टर्म्स आपको बताई वो सारी टर्म्स तो नहीं इस्तेमाल करें ना इधर जी। अब अब्दुल्लाह साहब ने सही कहा है, रूट वर्ड, रूट वर्ड ठीक है, रूट इसम या इसम मस्तर होता है, रूट वर्ड होता है वो। और इसका तर्जुमा अंग्रेजी जुबान के अंदर जो करते हैं तो उसके आखिर में क्या आता है, और उर्दू जुबान में जो तर्जुमा करते हैं उसके आखिर में क्या आता है, ये भी आप लोगों को बताया, हत्ता कि हमने फारसी का भी बताया था आपको। तो इंग्लिश में जो मसदर इसम मसदर होता है उसके तर्जुमे के आखिर में जी आई एन जी आता है, जैसे ईटिंग राइट, किंग नहीं ईटिंग, ड्रिंकिंग ठीक है। और उर्दू के अंदर ना आता है जैसे कि शाहिद साहब ने बताया ठीक है, खाना पीना सोना ठीक है। तो फेल का तर्जुमा क्या होता है, उसने किया या वो करता है, ये होता है फेल, फेल माजी और फेल मुजारे ठीक है। लेकिन इसका मजदरी तर्जुमा अगर आप इसको मजदर में कन्वर्ट करेंगे, उसने किया इसको मजदर में कन्वर्ट करेंगे तो क्या बनेगा, जी माशाल्लाह करना ठीक है। और इंग्लिश के अंदर, इंग्लिश में इसका क्या तर्जुमा बनेगा जी, डूइंग राइट। तो उसने खाया या वो खाता है, ये फेल का तर्जुमा है, यानी ये फेल है, फेल माजी फेल मुजारे। और मजदरी तर्जुमा होगा ईटिंग या खाना, खाना से मुराद ईटिंग वाला खाना, खाना से मुराद वो ताम नहीं बल्कि खाना राइट उसको। तो ये मजदरी तर्जुमा होता है ठीक है। तो मा मजदरिया जो होता है ना, ये एक फेल से पहले लगता है, जैसे मा ताबुदूना ठीक है, तो ताबुदूना, ताबुदूना तो फेल है, लेकिन मा जब मा मजदरिया इससे पहले लगता है तो उसका तर्जुमा फिर ताबुदूना फेल के तौर पर नहीं किया जाएगा, बल्कि उसका तर्जुमा मसदर के तौर पर किया जाएगा। नहीं, ईटिंग वर्ड नहीं है, ईटिंग इज ए नाउन दैट्स यूज टू डिस्क्राइब द एक्ट ऑफ ईटिंग ठीक है। तो ये एक नाउन है ईटिंग, ये वर्ड नहीं है। टू ईट, टू ईट भी एक नाउन है, ही एट ये वर्ब है, ही इज ईटिंग ये वर्ब है, और ही ईट्स ये वर्ब है, और ही विल ईट ये भी एक वर्ब है, ये सब वर्ब्स हैं, ईटिंग वर्ब नहीं है ठीक है। तो फरमाते हैं कि इस सूरत में पहली जगह तो हर्फ मा इसम मौसूल अल्लजी, अल्लजी का मतलब होता है वही जो या जिस ठीक है, इसम मौसूल बस काफी है यहां पर, इसम मौसूल अल्लजी का मतलब भी वही है जो या जिस। तो पहली दफा जो मा आया ना तो वो माए मौसूला है, माए मौसूला के मानी में है। और दूसरी जगह जो मा आया यानी पांचवी आयत के अंदर जो मा आया है वो मा मौसूला नहीं है बल्कि मा मसदरिया है ठीक है। तशरीह इसकी यह है कि पहले जुमले, पहला जुमला ला आबुदू मा ताबुदूना वला अंतुम आबुदूना मा आबुद के मानी ये हुए कि जिन माबूदों की तुम इबादत करते हो मैं उनकी इबादत नहीं करता, और जिस माबूद की मैं इबादत करता हूं उसकी तुम इबादत नहीं करते ठीक है। तो ये जो पहली दफा आया इसके अंदर मा मौसूला के तौर पर इस्तेमाल किया यानी जो और जिस ठीक है, जिसकी तुम इबादत करते हो उनकी मैं इबादत नहीं करता ठीक है। और दूसरा जुमला यानी पांचवी आयत है, दूसरे जुमले के ऊपर आप पांचवी आयत लिख लीजिए ठीक है। तो दूसरे जुमले में वला अना आबिदु मा अबदतुम के बाद वला अंतुम आबिदुना मा अबद जो रिपीट हो रहा है, तो इसमें क्या है, इसमें हर्फ मा मसदरिया है यानी ये फेल को मसदर में कन्वर्ट कर देता है। और मानी ये है, अरबी में पहले उन्होंने लिखा इसका मानी, ला अना आबिदुम इबादतिकुम वला अंतुम आबिदूना इबादती। क्या मतलब इस अरबी के जुमले का, यानी ये अरबी की तफसीर थी। अब उर्दू में क्या है, यानी हमारी और तुम्हारी इबादत के तरीके ही अलग अलग हैं ठीक है, यानी मैं इबादत करने वाला नहीं हूं, ला अना आबिदुम इबादतिकुम तुम्हारी इबादत کے طریقے پر, یعنی میں تمہاری عبادت کے طریقے پر عبادت نہیں کرتا, ولا انتم عابدون عبادتی, اور نہ تم عبادت کرنے والے ہو میری عبادت کے طریقے پر. ٹھیک ہے, تو ما مصدریہ جو ہوگا نا دوسری آیت یعنی پانچویں آیت کے اندر, پانچویں آیت کے اندر ما مصدریہ, تو اس سے نا یہ جو ما اعبدو ہے تو یہ ما اعبدو جو ہے نا وہ ما مصدریہ ہے. پانچویں والی آیت کے اندر جو ما ہے وہ ما مصدریہ ہے, تو اعبدو کو وہ فعل کی بجائے مصدر میں کنورٹ کر دیتا ہے. ٹھیک ہے, اور مصدر کا ترجمہ یہ بنے گا میری عبادت. ما اعبدو کا ترجمہ پھر بن جائے گا یا ما اعبدو کا مفہوم بن جائے گا میری عبادت, کہ نہیں تم ہو عبادت کرنے والے میری عبادت کے طریقے پر. ٹھیک ہے, تو عبادت کرنا یہ بھی مصدر مصدری معنی ہے اور عبادت یہ بھی مصدری معنی ہے. ٹھیک ہے, ٹو ورشپ یہ بھی مصدری معنی ہے, ٹو ورشپ. تو مصدری معنی میں انگلش کے اندر ٹو ورشپ بھی شامل ہوگا یعنی یہ بھی مصدری معنی ہے, اور ورشپنگ یہ دونوں مصدری معنی ہے انگلش کے. ٹھیک ہے, یعنی ورشپنگ کا مطلب ایکٹ آف ورشپنگ اور وے آف ورشپنگ. ٹھیک ہے, تو اب چونکہ یہ دونوں مختلف معنی ہو گئے, پہلے والے میں موصولہ معنی ہوا, دوسرے والے میں مصدری معنی ہوا, تو تکرار نہیں رہی, ریپیٹیشن نہیں رہا. ٹھیک ہے, تو فرماتے ہیں مزید اس کو ایکسپلین کرتے ہوئے کہ اس طرح پہلے جملے میں معبودوں کا اختلاف بتلایا گیا, یعنی جس کی تم عبادت کرتے ہو اس کی میں عبادت نہیں کرتا, یہ کیا ہے, یہ معبودوں کا اختلاف ہے. اور دوسرے جملے میں یعنی پانچویں آیت میں عبادت کے طرز و طریقے کے اختلاف کو ظاہر کیا, یعنی میری عبادت کرنے کا طریقہ تمہاری عبادت کرنے کے طریقے سے مختلف ہے اور تمہاری عبادت کرنے کا طریقہ میری عبادت کرنے کے طریقے سے مختلف ہے. یہ پانچویں آیت کا مفہوم بنا. حاصل یہ ہوا کنکلوژن کہ نہ تمہارے اور ہمارے معبود میں اشتراک ہے یعنی کامنالٹی, نہ معبودوں میں کامنالٹی ہے اور نہ طریقے عبادت میں کامنالٹی ہے. ٹھیک ہے, اس طرح سے تکرار رفع ہو گیا. رفع کا مطلب ہوتا ہے اٹھ گیا یعنی دور ہو گیا. ٹھیک ہے, رفع کا مطلب کیا, اٹھ گیا یعنی کہ دور ہو گیا. اور طریقے عبادت رسول اللہ صلی اللہ علیہ وسلم اور مسلمانوں کا وہ ہے جو آپ کو اللہ تعالیٰ کے ذریعے سے بذریعہ وحی بتلایا گیا تھا, اور مشرکین کے جو طریقے ہیں یہ خود ساختہ ہیں, یعنی انہوں نے خود ہی جو ہے وہ مکاؤں و تسبیتاً جس طرح سے وہ سیٹیاں بجاتے ہیں, یا اللہ تعالیٰ نے قرآن میں فرمایا کہ یہ جو عبادت کرتے ہیں نا کعبۃ اللہ کے سامنے ان کی کوئی حیثیت نہیں ہے, یہ گویا کہ سیٹیاں بجاتے ہیں اور تالیاں پیٹتے ہیں, یہ ان کی عبادت ہے. اور مسلمانوں کا جو نماز کا طریقہ تھا وہ کیا تھا, جبرائیل علیہ السلام تشریف لائے, نبی صلی اللہ علیہ وسلم کو ہر ہر نماز کے وقت میں نماز پڑھ کر کے دکھائی, نبی صلی اللہ علیہ وسلم نے ان کے پیچھے نماز پڑھی ہر ہر وقت میں, یعنی فجر کے وقت میں, ظہر میں, عصر میں, مغرب میں اور عشاء کے وقت میں. ٹھیک ہے, اور حتیٰ کہ دوبارہ آئے, پہلی دفعہ جو آئے تھے اس میں اول وقت جو تھا فجر کا اس میں نماز پڑھوائی, اور اسی طرح اول وقت ظہر کا, اول وقت عصر کا, اول وقت مغرب کا, اول وقت عشاء کا, اور جب دوسری دفعہ جبرائیل علیہ السلام آئے تو انہوں نے اس کا جو آخر وقت تھا فجر کا اس میں نماز پڑھ کے بتائی, اسی طرح ظہر کے اور عصر کے اور مغرب کے اور عشاء کے, گویا کہ نماز کا طریقہ بھی بتا دیا اور نماز کے اوقات بھی بتا دیے نبی صلی اللہ علیہ وسلم کو. ٹھیک ہے, تو یہ ہمارا طریقہ عبادت ہے. اچھا, اس کے بارے میں کوئی سوال, ویسے تو ذرا کانسیپٹ ہے کمپلیکیٹڈ آف کورس, تو کوشش تو کریے کہ آپ کو سمجھ میں آ جائے, لیکن اگر پھر بھی نہیں سمجھ میں آیا تو اس کا طریقہ یہ ہے کہ دوبارہ سے پڑھ کر کے اس کو سمجھنے کی کوشش کریں, سوال پوچھ لیں, اور ریکارڈنگ بھی موجود ہوتی ہیں, ریکارڈنگ میں تھوڑا سا پلے ری پلے کر کے دیکھ لیں تو انشاءاللہ یہ کانسیپٹ کلیئر ہو جائے گا. ٹھیک ہے, ماں مصدریہ کا اگر آپ کو مفہوم سمجھ میں آ گیا نا تو پھر اس اردو کی عبارت کو پڑھ کے آپ آسانی سے سمجھ سکتے ہیں, ورنہ اس میں کوئی اور ایسی سائنٹیفک چیز نہیں ہے. چلے آگے فرماتے ہیں کہ ابن کثیر نے اس تفسیر کو راجح کا مطلب ہوتا ہے پریفرڈ, تو ابن کثیر رحمۃ اللہ علیہ کے نزدیک یہی تفسیر پریفرڈ ہے, مائے موصولہ اور مائے مصدریہ والی. ٹھیک ہے, انہوں نے فرمایا کہ کلمہ اسلام لا الہ الا اللہ محمد رسول اللہ سے یہی مفہوم نکلتا ہے کہ اللہ کے سوا کوئی معبود نہیں ہے, اور طریق عبادت وہ معتبر ہے جو محمد رسول اللہ صلی اللہ علیہ وسلم کے واسطے سے ہم تک پہنچا ہے. یعنی لا الہ الا اللہ کا مطلب معبود سوائے اللہ کی کوئی نہیں, اور محمد رسول اللہ کا مطلب کیا ہے کہ اللہ تعالی کے یعنی جو معبود ہیں اس معبود کو خوش کیسے کرنا ہے, وہ طریقہ ہم نبی صلی اللہ علیہ وسلم سے سیکھتے ہیں, محمد رسول اللہ سے سیکھتے ہیں, ٹھیک ہے. اور خوش کرنے میں نماز پڑھنے کا طریقہ بھی آ گیا, زکات کا طریقہ بھی آ گیا, روزے کا طریقہ بھی آ گیا, حج کا طریقہ بھی آ گیا, اور بیویوں کے ساتھ رہنے کا طریقہ بھی آ گیا, پڑوسیوں کے ساتھ رہنے کا طریقہ بھی آ گیا, اور دنیا کا نظام چلانے کا طریقہ بھی آ گیا, سب کچھ طریقہ آ گیا نا. سارے طریقے اللہ کی رضا کی نیت کے ساتھ کیے جائیں تو اللہ تک پہنچنے کا ذریعہ بنتے ہیں. تو نبی صلی اللہ علیہ وسلم کی سنت ہے جس میں کہ لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ, آپ صلی اللہ علیہ وسلم کے اسوہ یعنی کے اندر, یعنی آپ صلی اللہ علیہ وسلم کی زندگی کے اندر, اعمال کے اندر اسوہ حسنہ ہے, بہترین ماڈل ہے, ٹھیک ہے. تو یہ انہوں نے دلیل کے طور پر پیش کیا ابن کثیر رحمۃ اللہ علیہ نے کہ کلمے کا بھی تو یہی مطلب ہے جو کہ اس تفسیر کے اندر سمجھ میں آ رہا ہے, ٹھیک ہے. اچھا, اب انہوں نے آخری آیت کے بارے میں پھر فرمایا ہے کہ لکم دینکم ولی دین کی تفسیر میں ابن کثیر رحمۃ اللہ نے فرمایا کہ یہ جملہ ایسا ہی ہے جیسے دوسری جگہ قرآن کریم کا ارشاد ہے فَإِن كَذَّبُوكَ فَقُلْ لِي عَمَلِي وَلَكُمْ عَمَلُكُمْ, یعنی اگر تم اگر وہ تکذیب کریں تیری, اس کا کیا مطلب ہے, اگر وہ تکذیب کریں تیری تو آپ کہہ دیجئے کہ میرے لیے میرا عمل ہے اور تمہارے لیے تمہارا عمل ہے, ٹھیک ہے. یہ پہلی والی آیت کا ترجمہ ہو گیا. اور دوسری جگہ ہے لنا اعمالنا ولکم اعمالکم, ہمارے لیے ہمارے اعمال ہیں اور تمہارے لیے تمہارے اعمال ہیں, ٹھیک ہے. تو اس کا حاصل یہ ہے کہ لفظ دین کو ابن کثیر رحمۃ اللہ علیہ نے بھی اعمال دین کے معنی میں لیا ہے, اور پھر مقصود اس سے وہی ہوگا جو بیان و قرآن میں بیان کیا گیا کہ ہر ایک کو اپنے اپنے عمل کی جزا سزا خود بھگتنی پڑے گی, ٹھیک ہے. یعنی ابن کثیر رحمۃ اللہ علیہ نے جو لکم دینکم ولی دین کی تفسیر بیان کری نا, تو اس تفسیر سے بھی یہی مطلب نکل رہے ہیں جو کہ بیان القرآن میں حضرت اشرف علی تھانوی رحمۃ اللہ علیہ نے بیان کی ہے کہ دین سے یہاں پر مراد جو ہے نا وہ اعمال دین ہے, کیونکہ اعمال دین کی جزا جو ہے وہ ہر کرنے والے کو اس کے حساب سے ملتی ہے, وہ جو عمل کر رہے ہیں ان کو اس کی جزا ملے گی اور ہم جو عمل کر رہے ہیں اس کی ہم کو جزا ملے گی. اس کے برعکس جو بخاری رحمۃ اللہ علیہ کی تفسیر تھی اس میں انہوں نے دین سے مراد پورا کا پورا ریلیجن لیا تھا, صرف اعمال نہیں لیے تھے, اور پورا کا پورا ریلیجن جو ہے اس کے اندر اعمال کے علاوہ عقائد بھی آ جاتے ہیں, ٹھیک ہے, اور دوسری بھی چیزیں آ جاتی ہیں, ٹھیک ہے. تو اس طرح سے نا ابن کثیر رحمۃ اللہ علیہ کی جو تفسیر ہے وہ اور بیان القرآن کی تفسیر جو ہے وہ کلوز ہے, کلوزر ہے آپس میں, ایک دوسرے کے زیادہ قریب ہے. اچھا, اب یہ تو ہم نے دو تفسیریں پڑھ لی نا کہ تکرار نہیں ہونے کی, کہ یہ تکرار نہیں ہے, یہ ریپیٹیشن نہیں ہے, اس کی دو تفسیریں تھیں, یعنی دو ایکسپلینیشنز تھیں. اب جو ہے وہ والی بات کہ تکرار ہے, یعنی ان فیکٹ دس از اے ریپیٹیشن, تو اس کے بارے میں فرماتے ہیں کہ بعض مفسرین نے ایک تیسری تفسیر یہ اختیار کی کہ حرف ما دونوں جگہ موصولہ ہی ہے, یعنی جو یا جس کے معنی میں ہی ہے, اور حال و استقبال کا بھی فرق نہیں ہے ان دونوں میں, ٹھیک ہے, یعنی کوئی فرق نہیں ہے, نہ موصولہ مصدریہ کا فرق ہے نہ پریزنٹ اور فیوچر کا فرق ہے, بلکہ یہ دو جملے فی الواقع مقرر لائے گئے ہیں, یعنی واقعی ریپیٹیشن ہے, مگر ہر تکرار برا نہیں ہوتا, یہاں تکرار بری نہیں ہوتی, بہت جگہ تکرار تقاضائے بلاغت ہوتا ہے, یعنی کسی کلام کے اندر نا بلاغت کی ضرورت کے تحت تکرار کرنی پڑتی ہے, یعنی یہ ایک ریکوائرمنٹ ہو جاتی ہے, ایک نیڈ ہوتی ہے اس کی, تو تقاضائے بلاغت, یعنی بلاغت جو ہے وہ آپ کو بتایا تھا نا کہ کسی کلام کے اندر خوبصورتی کیسے آتی ہے, فصاحت و بلاغت جس کو ہم کہتے ہیں, رائٹ. تو فصاحت و بلاغت کی خاطر کبھی ریپیٹیشن کرنی پڑتی ہے, ٹھیک ہے. تو یہ تیسرا اوپینین ہے کہ واقعی ریپیٹیشن ہے, لیکن یہ ریپیٹیشن کوئی بری ریپیٹیشن نہیں ہے, ٹھیک ہے. اور پھر اس کے اوپر دیکھیں علماء جو ہیں جو بات کرتے ہیں تو پھر دلیل بھی دیتے ہیں, ٹھیک ہے. تو دلیل انہوں نے کیا دی, انہوں نے دلیل دی کہ جیسے کہ فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا إِنَّ مَعَ الْعُسْرِ يُسْرًا, ٹھیک ہے, سورہ الم نشرہ, اس کے اندر بھی تو تکرار ہے, ٹھیک ہے. تو یہ جو تکرار ہے نا الم نشرہ والی تکرار, اس تکرار کے اندر بھی علماء کی اکثریت جو ہے نا وہ کہتی ہے کہ ریپیٹیشن ہے, ये इनफैक्ट रिपीटेशन है। तो जिस तरह वहां पे रिपीटेशन अच्छी रिपीटेशन है, उसी तरह यहां पर भी जो रिपीटेशन हो रही है ये भी अच्छी रिपीटेशन है। तो फरमाते हैं कि यहां इस तकरार का मकसद ताकीद मजमून भी है, यानी जो बात बयान की जा रही है उसकी ताकीद के लिए, एम्फेसिस के लिए रिपीटेशन की जा रही है, ठीक है। और यह भी वजह है कि कुफार की तरफ से चूंकि ऐसी मुसालहत की पेशकश मुतअद्दिद मरतबा की गई थी तो मुतअद्दिद जुमलों से उसको रद्द किया गया, ठीक, क्योंकि उन्होंने कई ऑफर्स करी थी नबी सल्लल्लाहु अलैहि वसल्लम को, कभी शादी करने की ऑफर, बेहतरीन लड़की से और माल माल का देने की ऑफर, कभी जो है ये ऑफर करी कि भी आप सिर्फ हाथ लगाने बाकी हम संभाल लेंगे, कभी ऑफर करी कि आप एक साल हमारे माबूदों की परस्तिश कर लें, हम आपके माबूद की अगले साल परस्तिश कर लेंगे। तो कई दफा चूंकि उन्होंने ऑफर करी थी तो अल्लाह ताला ने जवाब में भी तकरार करके, रिपीटेशन करके उसको उनका जवाब दे दिया। तो ये भी जो है वो नकलहू इब्न जरीर, यानी इस बात को नकल किया है इब्न जरीर तिबरी रहमतुल्लाह अलैह ने अपनी किताब के अंदर, और उस किताब से इब्न कसीर रहमतुल्लाह अलैह ने अपनी तफसीर के अंदर इसको नोट किया, या ये कि दोनों ने अलग अलग नोट किया। इब्न कसीर रहमतुल्लाह अलैह ने इस बात को नोट किया है और इब्न जरीर तिबरी रहमतुल्लाह अलैह ने भी इस बात को नोट किया है, ठीक है। तो आखिरी जो हेडिंग है वो इंशाल्लाह हम अगली क्लास में पढ़ेंगे, वो भी एक अहम, बहुत ही ज्यादा अहम टॉपिक है जो लास्ट हेडिंग है ना इसकी तफसीर में। तो अभी शुरू करेंगे तो फिर काफी टाइम लग जाएगा उसके अंदर। अगर किसी को आज के लेक्चर के बारे में सवाल है तो वो आप पूछ लीजिए। मस्तर समझ में नहीं आया, देखिए हर लैंग्वेज के अंदर जैसे होते हैं ना, नाउन्स होते हैं, वर्ब्स होते हैं, पार्टिकल्स होते हैं, ठीक है। तो नाउन्स की फिर मुख्तलिफ किस्में होती हैं, मुख्तलिफ किस्म के नाउन्स होते हैं। तो उसमें इंग्लिश लैंग्वेज के अंदर भी एक नाउन जो है उसको जेरंड कहते हैं, जेरंड कहते हैं, या आईएनजी फॉर्म कहते हैं, या रूट वर्ड कहते हैं, ठीक है। ये जो रूट वर्ड होता है ना, ये जड़ होती है, जड़ से मुराद जिसके अंदर से दरख्त निकलता है, पौधा निकलता है, ठीक है। तो ये जो रूट वर्ड होती है, कहते हैं कि इस रूट वर्ड से बाकी वर्ड्स उससे ताल्लुक रखने वाले बनते हैं। जैसे मिसाल के तौर पर ईटिंग एक वर्ड है, ये एक नाउन है, ठीक है, इसको वो जरेंड और रूट वर्ड कहते हैं। इस ईटिंग से ही वर्ड्स बनते हैं, ही एट, ये भी इस ईटिंग से ही बना, और ही इज ईटिंग, ये जितने वर्ड्स है ना ये सारे इस ईटिंग से ही बन रहे हैं। और इसम फाइल द वन हु ईट्स, ये इंग्लिश का इसम फाइल है, डूअर द वन हु ईट्स, ठीक है। या इसके लिए कोई वर्ड होता तो नहीं, ईटर नाम की कोई चीज तो नहीं होती है इंग्लिश डिक्शनरी में, लेकिन अगर होती तो ईटर फॉर एग्जाम्पल कह देते। तो ईटन जो है ना ये रूट है, इस रूट में से आप वर्ब्स भी बना रहे हैं और आप दूसरे नाउन्स भी बना रहे हैं, द वन हु ईट्स, द वन हु वॉज ईटन, राइट, यानी जिस चीज को खाया जाए, द थिंग दैट वॉज ईटन, इसे मफूल अरबी में जिसको कहते हैं। तो ये सब किससे बन रहे हैं, ईटिंग से बन रहे हैं, गोया कि ईटिंग जो है ये जड़ है, ठीक है। तो इसी को ना अरबी जुबान के अंदर इसे मसदर कहते हैं। तो अरब ग्रामेरियंस कहते हैं कि जी जितने वर्ब्स बनते हैं ना, और वर्ब्स यानी आपको फोर टाइप के वर्ब्स बताए ना, इस यानी फेले माजी, फेले मुजारे, फेले अमर, फेले नहीं, तो ये चारों वर्ब्स जो बनते हैं ना वो इसम मजदर से बनाए जाते हैं, ठीक है। और उसी तरीके से जो नाउन्स होते हैं जिनमें के इसम फाइल, इसम मफूल, इसम जर्फ, इसम आला, ये सारे पांच किस्म के, बल्कि छह किस्म के नाउन्स होते हैं, ये नाउन्स भी जो है ना वो इसम मजदर से ही बनते हैं। तो इस तरह से इसम मजदर जो है ना एक ऐसा लफ्ज होता है कि जो कि बुनियाद होती है बेसिकली लैंग्वेज के अंदर। इसका तर्जुमा जो होता है वो उर्दू के अंदर ऐसे करते हैं कि उसके आखिर में या तो नून अलिफ लगा देते हैं, या उसको कहते हैं कि जी उस काम के करने का जो नाम है, यानी काम का नाम, ये भी आप कह सकते हैं काम का नाम, ठीक है। तो उसने खाया, ये एक काम है, ये वर्ब है या ये फेल कहलाएगा, उसने खाया, वो खाता है, ये भी एक फेल है, ठीक है। तो इस फेल का नाम क्या होता है, वो नाम होता है खाना। खाना इतनी अच्छी एग्जांपल नहीं है, बिकॉज हम जो प्लेट के ऊपर जो चीज रखी होती है उसको भी हम खाना कहते हैं, तो इस वजह से जरा ये भी कंफ्यूजिंग हो सकता है। तो बोलना, बोलना, ठीक है, उसने बोला या वो बोलता है या वो बोलेगा, ठीक है, ये सब क्या है जी, खाना पकाना, तो पकाना, पकाना तो खैर नहीं, ये असल में हैदराबाद के अंदर तो ये लफ्ज बतौर फेल के इस्तेमाल होता है, हमारे यहाँ पाकिस्तानी लोग जो उर्दू में ना उसमें हाँ ठीक है, उसमें भी कर सकते हैं, यानी उसने पकाया ये फेल माजी हो गया, वो पकाता है ये फेल मुजारे हो गया, और वो पकाएगा ये मुस्तकबिल का फेल हो गया। तो इन सब का मसदर क्या है, पकाना, ठीक है, वो बोल रहा है, ये भी फेल है, ठीक है। तो ये बेसिकली मजदर होता है, और उसका तर्जुमा ऐसे ही करते हैं, नून अलिफ आखिर में लगा देते हैं उसके, ठीक है। तो अब आपको और मैं कैसे समझाऊं, ठीक है। तो बेसिकली अभी जो कॉन्सेप्ट है ना, वो माय मजदरिया का जो कॉन्सेप्ट है, इसको आप जरा एक दफा देखिएगा इंशाल्लाह, अगली क्लास में फिर बताइएगा अगर आपको फिर भी समझ में नहीं आया, या कोई स्पेसिफिक सवाल आपके लिए आपके जहन में और उभरता हो, तो कल की क्लास के अंदर इसको डिस्कस कर लेंगे इंशाल्लाह, ठीक है। इसको थोड़ा सा स्टडी कर लें, इंशाल्लाह बहुत फायदा होगा आपको। ये दो पैराग्राफ्स है ना, ये वाले पैराग्राफ्स थोड़ा सा सेल्फ स्टडी करके कोशिश करें, इंशाल्लाह फिर कल डिस्कस करते हैं। अस्सलाम वालेकुम।